नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
अनसनरत डाक्टर केसीको माग अनुसार चिकित्सा विधेयक पारित गर्न एमालेको अवरोध, विधेयक संसदमै रोकियो, अनसनको 8 दिन डाक्टर केसीको स्वास्थ्य कमजोर।
मंगसिरमा हुने चुनावमा केन्द्रीय नेताको सुरक्षामा ध्यान दिन निर्वाचन आयोगको निर्देशन, पहिलो चरणको चुनावपछि सदरमुकाम ल्याइने मतपेटिकाको सुरक्षामा जोड।
सरकारको सामर्थ्य भन्दा पनि धेरै न्यून गतिमा पूर्वाधारको विकास भएको संसदीय समितिको ठहर, भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई तीव्रता दिन निर्देशन।
युनेस्कोबाट बाहिरिने अमेरिकाको घोषणा, युनेस्को इजरायल विरोधी भएको आरोप।
र शरद विश्वकरले आईसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीपमा हङकङसँग खेल गुमाउने, शरदको ठाउँमा नरेश बुढायर।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसओ 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि सीमित सीट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन,
फोन 0556279982,
मोबाइल 9855063794, 9855508060।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेपाली कांग्रेस र नेकपा एमाले बीच सहमति जुट्न नसकेपछि संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज पनि पारित भएन। विधेयकको प्रस्तावनादेखि सम्बन्धनको प्रक्रियासम्म राजनैतिक दलबीच विवाद भएपछि विधेयक संसदमै रोकिएको छ। संसदीय समितिले तयार पारेको प्रतिवेदनमा सरकारले अनशनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन हुने गरी पारित गराउन खोजे पनि एमालेको विरोधका कारण विधेयक अघि बढ्न नसकेको हो। विवादका कारण विधेयक रूपान्तरित संसदबाट पारित नहुने लगभग निश्चित भएको छ। भोलि अन्तिम बैठक बस्ने भए पनि विवाद सुल्झन सकेको छैन। आज बिहान सभामुख ओन्सरी घरतीले विधेयकबारे मुख्य दलका नेताहरूसँग छलफल गरे पनि आफ्नो अडानबाट एमाले पछि नहट्ने बताएपछि आज विधेयक संसदमा पेश नै हुन सकेन। कांग्रेस विधेयकको प्रस्तावना र कलेज सम्बन्धनलाई डाक्टर केसीको माग अनुसार अघि बढाउन समितिको प्रतिवेदन संशोधनको पक्षमा उभिएको छ। तर नेकपा एमाले भने समितिले पारित गरेको प्रतिवेदनका आधारमा विधेयक पारित गर्नुपर्ने अडान राख्दै आएको छ। समितिले प्रतिवेदन तयार पारी दशैं अघि नै संसदमा प्रस्तुत गरे पनि विवादका कारण विधेयक पारित हुन सकेको छैन। यस्तै राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धी विधेयक पनि अहिलेको संसदबाट पारित नहुने सम्भावना बढेको छ। यस सम्बन्धीको रिपोर्ट भने हामी केही बेरमा प्रस्तुत गर्छौं।
8 दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ। यसअघिका अनसनका कारण अनसन बसेको 8 दिनमै उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको चिकित्सकले जानकारी दिएका छन्। कमजोर स्वास्थ्य अवस्थाका कारण उहाँलाई 24 घण्टा अक्सिजन दिइरहनु परेको छ। उहाँलाई जुनसुकै बेला पनि आईसीयूमा राख्नुपर्ने अवस्था आउने डाक्टरहरूको भनाइ छ। यस्तै रक्तचाप बढ़ेको, पिसाबमा समस्या देखिएको, मांसपेशी गल्दै गएको पनि चिकित्सकले बताएका छन्। डाक्टर केसीले प्रस्तावित विधेयकमा 17 बुँदे सुझाव यसअघि नै प्रधानमन्त्रीलाई बुझाइसक्नु भएको छ। उहाँले विधेयकको प्रस्तावनादेखि विभिन्न दफाहरूमा सुझाव दिनुभएको छ। काठमाडौँ उपत्यकामा ऐन जारी भएको 10 वर्षसम्म कुनै पनि शिक्षण संस्थालाई सम्बन्धन दिन र प्रतिष्ठान खोल्न नपाउने व्यवस्थाको सुझाव उहाँको छ।
र अनसनरत डाक्टर केसी पक्षबीच भोलि बिहान वार्ता हुने भएको छ। भोलि बिहान 10 बजे प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता हुने तयारी भइरहेको केसी पक्षका वार्ता टोलीका संयोजक डाक्टर अभिषेक सिंहले जानकारी दिनुभयो। टोलीमा डाक्टर वाईपी सिंह, डाक्टर कश्यप श्रेष्ठ र ओमप्रकाश अर्याल हुनुहुन्छ। यस्तै सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव नगेन्द्र प्रसाद उपाध्याय, संयोजक र शिक्षा मन्त्रालयका निमित्त सचिव दिल्ली रिमाल र स्वास्थ्य सचिव डाक्टर किरण रेग्मी सदस्य रहेको वार्ता टोली यसअघि नै गठन भइसकेको थियो।
यस्तै त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकलाई करार बनाउनुपर्ने माग गर्दै 16 दिनदेखि अनसनमा बसेका डाक्टर महेश कुमार गजुरेलको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। वहाँको मुटुको चाल अनियमित भएकाले स्वास्थ्य अवस्था गम्भीर बनेको वहाँको उपचारमा संलग्न डाक्टरले बताएका छन्। माग पूरा गराउने विषयमा सरकारी वार्ता टोलीसँग छलफल भए पनि सहमति हुन सकेको छैन। आंशिक प्राध्यापकले त्रिवीमा 1420 करार दरबन्दी हुनुपर्ने माग गरेको छ भने अर्थ मन्त्रालयले यसलाई व्यवस्थापन गर्न नसकिने भन्दै स्वीकृति नदिँदा वार्ता निष्कर्षमा पुग्न नसकेको हो।
शिक्षा ऐनको 9 संशोधन विधेयक ल्याएर सार्वजनिक शिक्षाको गुणस्तर खस्काएको भन्दै विभिन्न 9 विद्यार्थी संगठनले शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई सार्वजनिक बहिष्कार गर्ने घोषणा गरेका छन्। साथै विद्यार्थीहरूले विधेयक प्रमाणीकरण नगर्न पनि राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण गराउने भएका छन्। अनिरा सोब्यू अखिल क्रान्तिकारी, अनिरा सोब्यू 5 अनिरा सोब्यू 6 नयाँ शक्ति विद्यार्थी युनियन, राजापा विद्यार्थी संगठन, लोकतान्त्रिक विद्यार्थी संगठन लगायतका 9 विद्यार्थी संगठनको आज बसेको बैठकले मन्त्री श्रेष्ठले सार्वजनिक शिक्षा क्षेत्रलाई तहस नहस पारेकाले बहिष्कार गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो।
निर्वाचन आयोगले मंगसिरमा हुन लागेको प्रदेश र प्रतिनिधि सभाको चुनावका क्रममा केन्द्रीय स्तरका नेताको सुरक्षामा विशेष ध्यान दिन सुरक्षा निकायलाई आग्रह गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रमुखसँग आज छलफल गरेपछि आयोगले मनोनयन पत्र दर्ता गर्ने दिन विशेष ध्यान दिन पनि भनेको छ। यस्तै पहिलो चरणको चुनावपछि सदरमुकाममा ल्याइएका मतपेटिका, पर्यवेक्षक र उम्मेद्वारको सुरक्षा गर्न सरकारलाई आयोगले निर्देशन दिएको हो। छलफलमा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्या प्रसाद यादवले चुनावमा संवेदनशील क्षेत्र र उम्मेद्वारको सुरक्षामा ध्यान दिन पनि सुरक्षा प्रमुखसँग आग्रह गर्नुभयो। छलफलमा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले चुनावमा नेपाली सेना लगायत 4 सुरक्षा निकाय परिचालित हुने र म्याटी प्रहरी पनि नियुक्त गरिने भएकाले चुनाव आचार संहिताको उल्लंघन हुन नदिने किसिमले सुरक्षा व्यवस्था मिलाइने बताउनुभयो।
सप्तरी तिलाठीका सीमा रक्षक देवनारायण यादव नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर उहाँ आज एमाले प्रवेश गर्नुभएको हो। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको सीमा क्षेत्रमा भारतले अनधिकृत रूपमा निर्माण गरेका भौतिक संरचना र बाँध भत्काउने अभियानको नेतृत्व यादवले गर्नुभएको थियो। पोहोर यो अभियान शुरू गर्ने बेलामा भारतीय सीमा सुरक्षा बल र अतिक्रमणकारीले यादवलाई कुटपिट पनि गरेका थिए। गएको हप्ता उहाँलाई भारतीय प्रहरीले पक्राउ समेत गरेको थियो।
व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले सरकारको सामर्थ्यभन्दा पनि धेरै न्यून गतिमा भौतिक पूर्वाधारको विकास भएको ठहर गरेको छ। राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको कार्य प्रगति सन्तोषजनक नरहेको भन्दै समितिले राष्ट्रिय गौरवका आयोजनाहरूको द्रुत निर्माण गर्न गराउन सरकारलाई निर्देशन दिएको छ। डोलीडार अन्तर्गत बन्ने पुल तथा सड़कहरूको विस्तारले गति लिइरहेको भए पनि गुणस्तरीय एवं प्राविधिक रूपमा सबल संरचनाहरूको निर्माण कार्यले भने प्राथमिकता नपाएको समितिले ठहर गरेको छ। समितिले काठमाडौँ निजगढ द्रुतमार्ग, 3 अन्तर्राष्ट्रिय विमानस्थलहरू, मध्य पहाड़ी लोकमार्ग, हुलाकी राजमार्ग, उत्तर दक्षिण राजमार्गहरू, अप्टिकल फाइबर बिछ्याउने कार्य, ग्रामीण दूरसंचार विकास कोषको प्रयोग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति लगायत महत्वपूर्ण भौतिक पूर्वाधारहरूको निर्माण कार्यमा समेत अति सुस्तता देखिएकाले तत्काल कमजोरीहरू हटाई कार्य सम्पादन गर्न भनेको छ।
यस्तै संसदको सार्वजनिक लेखा समितिले भैरवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई तीव्रता दिन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले विमानस्थल निर्माण आयोजना चालू आर्थिक वर्षमा सक्ने कार्ययोजना र प्रतिबद्धता चिनिया ठेकेदार कम्पनीसँग लिन र त्यसका लागि आवश्यक सबै व्यवस्था गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकले आयोजनाका लागि चाहिने गिट्टी, ढुङ्गा, माटो र विद्युतको नियमित आपूर्ति हुने व्यवस्था सुनिश्चित गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, आपूर्ति मन्त्रालय र पर्यटन मन्त्रालयलाई पनि भनेको छ। गौतम बुद्ध विमानस्थल निर्माणमा ढिलाइ भएको गुनासो बढेपछि समितिले पर्यटन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल आयोजना प्रमुख लगायतसँग 2 छलफल गरेको थियो। समितिले आयोजना सम्पन्न हुने समय सकिन, अब केही महिना मात्रै बाँकी रहँदा पनि 26-27% भौतिक र 23% मात्रै वित्तीय प्रगति भएको छ। यो प्रगतिले आयोजना समयमा नसकिने र शुरूको अनुमानित लागतभन्दा बढ्ने अवस्था आएको समितिले निष्कर्ष निकालेको छ। समितिका सभापति डोर प्रसाद उपाध्यायले ठेकेदार, आयोजना प्रमुख, क्यान र मन्त्रालयले समेत आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह नगर्दा आयोजनाको अहिलेसम्मको कार्यप्रगति सन्तोषजनक नभएको बताउनुभयो।
दार्चुलाको अपिहिमाल गाउँपालिकामा खाद्यान्न अभाव भएको छ। तिहारको समयमा खाद्यान्न अभाव हुँदा चर्को मूल्यमा चामल किनेर खानु परेको गाउँका जसमल बोहराले बताउनुभयो। नेपाल खाद्य संस्थान अञ्चल कार्यालय धनगढ़ीले समयमै खाद्यान्न ढुवानी गर्न नसक्दा अपिहिमाल गाउँपालिकामा खाद्यान्न अभाव भएको गाउँपालिकाका अध्यक्ष धर्मसिंह मनियालले बताउनुभयो। आफूहरूले लामो समयदेखि चामल ढुवानी गर्न खाद्य संस्थान धनगढ़ीलाई आग्रह गर्दा पनि अहिलेसम्म चामल नआएको उहाँले बताउनुभयो। अहिले गाउँपालिकामा एक किलो चामल 50-60 रूपियाँमा किन्नुपर्ने भएकाले तिहारको बेला झनै मूल्य बढ्ने उपभोक्ताको गुनासो छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमाई कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो बसै कहाँ हो, के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखिदु बिदा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
विगत 19 वर्षदेखि चीनका उच्चस्तरीय विश्वविद्यालयहरूमा एमबीबीएस अध्ययनका लागि परामर्श गर्दै आएकोमा आगामी अक्टोबर सेसनमा एमबीबीएस पढ्नका लागि ग्वाङझो मेडिकल युनिभर्सिटी र कुनमिङ मेडिकल युनिभर्सिटीमा सीमित सिटका लागि भर्ना लिइरहेको हुँदा इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विशेषताहरू:
विश्व स्तरका सरकारी विश्वविद्यालयहरू,
अङ्ग्रेजी माध्यममा पढाइ हुने,
एमडी एमएस का लागि सोही विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिको अवसर,
उत्पादक डाक्टरहरू नेपालका प्रमुख अस्पतालहरू सहित यूएसए र युकेमा पनि कार्यरत,
चीनका सस्ता भन्दा पनि स्तरीय मेडिकल युनिभर्सिटीमा भर्ना भई आफ्नो भविष्य उज्जवल बनाउनुहोस्।
थप जानकारीका लागि एजुकेशन नेटवर्क प्रणाली, ज्ञानेश्वर, काठमाडौँ।
फोन 01-44-15-234, 98-5-11-49-240।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले अनशनरत डाक्टर केसीको माग अनुसार चिकित्सा विधेयक पारित गर्न एमालेको अवरोध, मंगिरमा हुने चुनावमा केन्द्रीय नेताको सुरक्षामा ध्यान दिन निर्वाचन आयोगको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, एमाले माओवादीको चुनावी गठबन्धन बनेसँगै कांग्रेसले बोली फेर्दा राष्ट्रिय सभा गठन सम्बन्धी विधेयक रूपान्तरित संसदबाट पारित नहुने सम्भावना बढ़ेको छ। राष्ट्रिय सभा गठनमा अपनाउने निर्वाचन प्रणालीबारे विवाद हुँदा सरकार संसद छलेर अध्यादेशबाट ऐन ल्याउने तयारीमा जुटेको छ। प्रकाश ढकालको रिपोर्ट।
संविधान कार्यान्वयनसँग प्रत्यक्ष जोडिएको राष्ट्रिय सभा गठन सम्बन्धी विधेयकमा निर्वाचन प्रणालीबारे विवाद उत्पन्न भएपछि रूपान्तरित संसदबाट विधेयक पारित नहुने आशंका उत्पन्न भएको हो। भोलि दिउँसो रूपान्तरित संसदको अन्तिम बैठक बस्ने तयारी भए पनि दलहरूबीच राष्ट्रिय सभा गठनमा बहुमतीय कि एकल संक्रमणीय निर्वाचन प्रणाली अप्नाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन। कांग्रेस नेतृत्वको सरकार आफैले बहुमतीय प्रणाली अपनाउने गरी विधेयक संसदमा ल्याए पनि एमाले माओवादीको गठबन्धन बनेसँगै राष्ट्रिय सभामा आफ्नो उपस्थिति नहुने डरले उसले बोली फेरेको हो। कांग्रेसले राष्ट्रिय सभा गठनका लागि एकल संक्रमणीय निर्वाचन प्रणाली अप्नाउनु पर्ने अडान राखेको छ। एमाले र माओवादी केन्द्रले विधेयक प्रस्ताव अनुसार नै पारित हुनुपर्ने बताइरहेका छन्। निर्वाचन प्रणालीबारे छलफल गर्न आज दुईवटा बैठक बसे पनि सहमति जुट्न सकेन। बिहान सभामुखको नेतृत्वमा प्रमुख सचेतकहरूको र बेलुका तीन दलका शीर्ष नेताहरूले यसबारे छलफल गरेका थिए। यद्यपि तीन दलले भोलि संसद बैठक बस्नु अघि पुनः एकपटक सहमतिको कोशिस गर्ने जनाएका छन्। एमाले नेता गंगालाल तुलाधर:
भोलि सम्भवत बेलुका बसेर फास्ट्याकबाट पास गर्नका लागि प्रयत्न हुन्छ होला, यदि त्यो प्रयत्न पनि सफल भएन भनेदेखि चाहिँ यो सदनले यो बिल पास गर्न भ्याउँदैन।
संसदबाट विधेयक पारित गर्दा आफूले भने जस्तो नहुने भएपछि सरकार अध्यादेशबाट कानून ल्याउने निष्कर्षमा पुगेको छ। एकल संक्रमणीय निर्वाचन प्रणाली भनेको प्राथमिकताको आधारमा एक भन्दा बढी उम्मेद्वारलाई भोट हाल्ने प्रणाली हो। यसमा एउटा उम्मेद्वार विजयी भएपछि बढ़ी भएको मत अर्को उम्मेद्वारमा संक्रमण भएर जान्छ। यो निर्वाचन प्रणाली अपनाउँदा बहुमत नहुने दलबाट पनि उम्मेद्वार निर्वाचित हुन्छन्। 2047 सालको संविधानमा राष्ट्रिय सभा गठनमा यो प्रणाली अपनाइएको थियो। प्रदेश सभादेखि प्रतिनिधि सभासम्म समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरेकाले राष्ट्रिय सभामा पनि त्यसलाई निरन्तरता दिनुपर्ने कांग्रेस प्रमुख सचेतक चिन्काजी श्रेष्ठको भनाइ छ।
यो एकल संक्रमणीय चुनाव प्रणालीको माध्यमबाट समानुपातिक प्रतित्व हुनुपर्छ राष्ट्रिय सभामा पनि, जसरी प्रदेश सभामा पनि समानुपातिक प्रतित्व हुन्छ। हरेक पार्टीहरूको आफ्नो उपस्थितिको आधारमा, उनीहरूको स्ट्रेन्थको आधारमा त्यहाँ चाहिँ प्रतित्व हुन्छ। अनि संघीय संसदको प्रतिनिधि सभामा पनि समानुपातिक निर्वाचन प्रणाली अनुसार हरेक पार्टीको प्रतिनिधित्व त्यहाँ हुन्छ, उनीहरूको चाहिँ भोटको आधारमा हुन्छ। त्यस्तै राष्ट्रिय सभामा झन् हुनुपर्छ।
सात प्रदेशबाट 8 जनाका दरले निर्वाचित 56 जना र सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित 3 जना सहित 59 सदस्यीय राष्ट्रिय सभा हुनेछ। प्रदेश सभाबाट 8 जना निर्वाचित गर्दा कम्तीमा 3 जना महिला, 1 जना दलित र अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्ति 1 जना निर्वाचित गर्नुपर्ने संवैधानिक प्रावधान छ। विधेयकमा राष्ट्रिय सभा गठनका लागि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको मेयर र उपमेयरको एउटा निर्वाचक मण्डल र प्रदेशसभा सदस्यको अर्को निर्वाचक मण्डल हुनेछ। प्रस्तावित विधेयकमा स्थानीय तहका पदाधिकारीको मतभार 18 र प्रदेशसभा सदस्यको मतभार 48 हुनेछ। राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव प्रतिनिधि सभाको अधिवेशन शुरू भएको 1 महिनाभित्र गर्नुपर्ने प्रावधान छ। त्यसैले पनि राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका लागि राष्ट्रिय सभा अनिवार्य गठन हुनुपर्छ।
नचिनेका मानिसको गोली प्रहारबाट ज्यान गुमाएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको आज पशुपति आदिघाटमा अन्त्येष्टि गरिएको छ। सोमबार घरबाट कार्यालय जान निस्केका गौचनको नयाँ बानेश्वरको प्रयाग मार्गमा नचिनेका मानिसले गोली हानेपछि ज्यान गएको थियो। गौचनको आज 4 दिनपछि थकाली परम्परा अनुसार पशुपति आदिघाटमा अन्त्येष्टि गरिएको हो। गौचनका हत्यारालाई चाँडो पत्ता लगाई कार्यवाही गर्नुपर्ने, शहीद घोषणा गर्नुपर्ने र व्यवसायको सुरक्षा दिनुपर्ने लगायतका माग राखी महासंघ र गौचनका परिवारले यसअघि सब बुझ्न मानेका थिएनन्। गृहमन्त्री जनार्दन शर्माले स्वर्गीय गौचनलाई शहीद घोषणा गर्न मन्त्री परिषदमा प्रस्ताव लैजाने र व्यवसायलाई सुरक्षा दिने प्रतिबद्धता जनाएपछि परिवारले आज शव बुझेर अन्त्येष्टि गरेका हुन्। उहाँको शवमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धांजलि समेत दिनुभएको थियो।
गोर्खामा 10 वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा 85 वर्षका वृद्ध पक्राउ परेका छन्। प्रहरीले भीमसेन गाउँपालिका वडा नम्बर 6 झिङ्गटेका नूर मोहम्मद मियालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो। उनले हिजो दिउँसो सुस्थ मनस्थितिकी बालिकालाई घर नजिकै बारीमा बोलाएर बलात्कार गरेको जाहेरी परेको प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले बताउनुभयो। बालिका चिच्याएपछि नजिकै घाँस काट्दै गरेकी महिलाले प्रहरीलाई खबर गरेका थिए। पक्राउ परेका 85 वर्षे वृद्धले बालिकालाई 10 रूपियाँ दिएर फकाएर बलात्कार गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।
सल्यानमा बारीमा काम गर्न गएकी मंगली कुमारी ओलीको करेन्ट लागेर ज्यान गएको छ। बारी जोतिरहेका बेला नजिकैको बिजुलीको पोलबाट चुइएको करेन्ट लागेर उहाँको ज्यान गएको हो। करेन्ट लागेर उहाँका श्रीमान ज्ञानबहादुर ओली घाइते हुनुभएको छ। खाली खुट्टा भएकी मंगली कुमारीको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ। चप्पल लगाएका कारण ज्ञानबहादुर भने बच्न सफल हुनुभयो। करेन्ट लागेर जोतिरहेको एउटा गोरु पनि मरेको छ।
भूमि सुधार कार्यालय सप्तरी राजविराजका कार्यालय प्रमुख उपसचिव प्रकाश प्रसाद पोखरेल घुस लिँदै गर्दा पक्राउ परेका छन्। सेवाग्राहीसँग जग्गाको मैयानी हक कायम गर्ने प्रयोजनका लागि मागेको 1,50,000 रूपियाँ घुस रकमसहित उनलाई कार्यालयबाटै पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ।
यस्तै महोत्तरीमा 15 किलो चाँदीसहित 1 जना भारतीय नागरिक पक्राउ परेका छन्। महोत्तरीको सिसोवा नगरपालिकामा जाँच गर्ने क्रममा भारत बिहार सीतामढीका मुकेश कुमार महतो सुडीलाई चाँदीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट बरामद गरिएको चाँदीको मूल्य 10 लाख रूपियाँ भन्दा बढी छ। उनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय पथलैयामा बुझाउने प्रहरीले जानकारी दिएको छ।
यस्तै फेसबुकमा नकली खाता खोलेर ठगी गरेको आरोपमा मोरङ विराटनगरका अमोद भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ। कलाकार पल शाहको नाममा फेसबुक बनाएर विभिन्न व्यक्तिसँग पैसा मागेर ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा संचालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलंकीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलंकी। फोन नम्बर 01-4032-961 र 62। वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरग पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242, 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सोलुखुम्बुमा ब्रिटिश नागरिकको लेक लागेर ज्यान गएको छ। ब्रिटिश नागरिक टेरेन्स जोन जसलिङको लेक लागेर आज बिहान सुतेकै ठाउँमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। असोज 17 गते भ्रमणका लागि नेपाल आएका टेरेन्स गोकियो पुगेर फर्कने क्रममा लेक लागेर बिरामी परेका थिए।
सप्तरीको सदरमुकाम राजविराजमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ। अन्तर्राष्ट्रिय मैथिली सम्मेलन समिति तथा राजविराजको मैथिली साहित्य परिषदले आउँदो पुस 7 र 8 गते मैथिली सम्मेलन गर्ने भएका हुन्। सम्मेलनमा भारत, नेपाल लगायत अरू देशका झन्डै 200 जना मैथिली भाषाविद, साहित्यकार, अभियानी, अन्वेषणकर्ता सहभागी हुने मैथिली परिषदका सचिव श्याम सुन्दर यादवले जानकारी दिनुभयो।
यस वर्षको मणिराज बाङ्मय पुरस्कार राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई प्रदान गरिने भएको छ। नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष पदमराज जोशीले राष्ट्रकविलाई उहाँको जन्म शताब्दीको पूर्व सन्ध्यामा पुरस्कार प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो।
आज विश्व दृष्टि दिवस, स्वास्थ्य सबैका लागि, दृष्टिको महत्व बुझौं भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइएको छ। हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहिबार उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनको समस्या र समाधानबारे चेतना फैलाउन विश्वभर विश्व दृष्टि दिवस मनाउने गरिन्छ। दिवसका अवसरमा नेपालका विभिन्न ठाउँमा आँखा सम्बन्धी विभिन्न संघ संस्थाले कार्यक्रमहरू गरेका छन्।
धनगढ़ी विमानस्थलमा यात्रुको सामान जाँच गर्ने आधुनिक प्रविधियुक्त एक्सरे मेसिन सञ्चालनमा आएको छ। नागरिक उड्डयन प्राधिकरणको 80 लाख रूपियाँको लागतमा खरिद गरिएको उपकरण आजदेखि सञ्चालनमा आएको हो। एक महिना अघि नै विमानस्थलमा एक्सरे मेसिन जडान गरिए पनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन सकेको थिएन।
शेयर बजार परिसूचक नेप्से लगातार आज तेस्रो दिन पनि सामान्य बढेको छ। हिजो 3.36 अङ्कले बढेको नेप्से आज भने 4.03 अङ्कले बढेर 1510.02 अङ्कमा पुगेको छ। ब्याङ्क, व्यापार र अन्य समूहको परिसूचक बढेका कारण आज नेप्से पनि बढेको हो। नेप्सेसँगै आज पनि कारोबार रकम सामान्य बढेको छ। हिजो 32 करोड़ 23 लाख रूपियाँ बराबरको शेयर किनबेच भएकोमा आज भने 40.5 करोड़ रूपियाँ बराबरको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
मेरो पनि भन्नु छ।
सल्यानमा करेन्ट लागेर बारे जोद्धा जोद्धै महिलाको ज्यान गएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा निर्मल खड्का भन्नुहुन्छ, बारीमै बिजुलीको पोल गाडेर अस्त व्यस्त हुने गरी तार राख्नेलाई कार्यवाही हुनुपर्छ।
यसै विषयमा एलपी सापकोटा लेख्नुहुन्छ, यो विद्युत प्राधिकरणको गम्भीर लापरवाही हो, घटनाको जिम्मा लिएर पीड़ितलाई क्षतिपूर्ति दिनुपर्छ।
फुटेको दुई महिनामै रापरपा र रापरपा प्रजातान्त्रिक बीच एकता हुने संकेत भन्ने खबर उज्यालोमा पढेर ट्वीटरमा केदार व्यङ्ग्य गर्नुहुन्छ, फुट्ने बित्तिकै एकले अर्कोलाई गाली गरेका नेताले कसरी पो हात मिलाउने हुन्।
आरबी थापा मगर भन्नुहुन्छ, स्वार्थ र सत्ताका लागि राजनीति गर्ने पार्टीलाई अबको चुनावमा नागरिकले भोट दिनु हुँदैन।
अनि समसामयिक विषयमा ट्वीटरमा बालचन्द्र भन्नुहुन्छ, बेरोजगारीको समस्याले गरीब घर परिवारका नागरिक खाडी देशमा पुगेर कमाएको रेमिटेन्समा सबैले आँखा लगाउँछन्, तर विदेशी रक्सी ल्याएर करोड़ौं कर छल्नेलाई कसले देख्ने।
विचारका लागि तपाईंलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइबीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र मदन पौड्याल। अब विदेशका खबर। अमेरिका संयुक्त राष्ट्रसंघको सांस्कृतिक अंग युनेस्कोबाट बाहिरिने भएको छ। युनेस्कोलाई इजरायल विरोधी भएको आरोप लगाउँदै अमेरिकाले युनेस्कोबाट बाहिरिने निर्णय गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। प्यालेस्टाइनलाई युनेस्कोमा सहभागी गराउने विषयमा भिटो प्रयोग गरेको अमेरिकाले त्यस यता युनेस्कोलाई आर्थिक सहयोग बन्द गरेको थियो, तर युनेस्कोका नीति तथा कार्यक्रममा पनि संलग्न हुँदै आएको थियो। आज अमेरिकी अधिकारीले युनेस्कोबाट बाहिरिने घोषणा गरेका हुन्। अमेरिकाले अब युनेस्को पर्यवेक्षक राष्ट्रको रूपमा मात्र रहने इच्छा व्यक्त गरेको छ। युनेस्कोले नयाँ नेतृत्व चयन गर्ने समयमा अमेरिकाको बाहिरिने निर्णय आएको हो। यसै हप्ता युनेस्कोमा नयाँ नेतृत्व चयन हुँदैछ। विश्वभरका सांस्कृतिक सम्पदा संरक्षणका लागि युनेस्को परिचित छ। यस्तै बालिका शिक्षाको क्षेत्रमा पनि यसले उल्लेख्य काम गरिरहेको छ। युनेस्कोले अमेरिकाको यो निर्णय राष्ट्रसंघको परिवारका लागि क्षति भएको बताएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। क्रिकेटर शरद भेस्वाकरले आईसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीपमा हङकङसँगको भोलि र आइतबार हुने दुवै खेल गुमाउने भएका छन्। बिरामी परेका कारण भेस्वाकरले खेल्न नसक्ने भएपछि नरेश बुडायरलाई टीममा बोलाइएको छ। नेपाली क्रिकेट टीमका प्राविधिक विश्लेषक रमण शिवाकोटीका अनुसार बुडायर भोलि बिहान हङकङ पुग्दैछन्। आईसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीपमा आफ्नो छैटौं चरणको खेलमा नेपालले भोलि र आइतबार हङकङसँग उसकै घरेलु मैदानमा दुई खेल खेल्दैछ। 10 खेलबाट 8 अंक बटुलेको नेपाल अंक तालिकाको छैटौं स्थानमा छ। नेपालसँग खेल्न लागेको हङकङको भने 11 अंक छ र ऊ पाँचौं स्थानमा छ। आईसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीपको शीर्ष चारमा परेर सन् 2019 विश्वकपमा छनौट हुने सम्भावना कायम राख्न नेपाललाई हङकङसँगका दुवै खेल जित्नुपर्ने दबाव छ। नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले कड़ा मेहनत गरेर हङकङ पुगेको भन्दै दुवै खेल जित्ने लक्ष्यले मैदान उत्रिने बताएका छन्।
र एएफसी फुटसल च्याम्पियनशीप छनौट खेल्न नेपाली टोली इरान गएको छ। टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले आजै विदाई गरेको थियो। नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी हुन लागेको हो। प्रतियोगिताको छनौट खेल आगामी आइतबार इरानको तब्रिजमा शुरू हुनेछ। समूह ईमा नेपालसँगै उज्बेकिस्तान, किर्गिस्तान र तुर्कमेनिस्तान छन्। पहिलो खेलमा नेपालले आउँदो आइतबार उज्बेकिस्तानसँग खेल्नेछ। समूह चरणको शीर्ष दुई स्थानमा रहने टोली आगामी वर्ष ताइवानमा हुने एएफसी फुटसल च्याम्पियनशीपका लागि छनौट हुनेछ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
अनशनरत डाक्टर केसीको माग अनुसार चिकित्सा विधेयक पारित गर्न एमालेको अवरोध। विधेयक संसदमै रोकियो। अनशनको आठौं दिन डाक्टर केसीको स्वास्थ्य कमजोर।
मंगसिरमा हुने चुनावमा केन्द्रीय नेताको सुरक्षामा ध्यान दिन निर्वाचन आयोगको निर्देशन। पहिलो चरणको चुनावपछि सदरमुकाम ल्याइने मतपेटिकाको सुरक्षामा पनि जोड।
सरकारको सामर्थ्य भन्दा पनि धेरै न्यून गतिमा पूर्वाधारको विकास भएको संसदीय समितिको ठहर। भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई तीव्रता दिन निर्देशन।
युनेस्कोबाट बाहिरिने अमेरिकाको घोषणा, युनेस्को इजरायल विरोधी भएको आरोप।
र शरद भेषावकरले आईसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीपमा हङकङसँगको खेल गुमाउने, शरदको ठाउँमा नरेश बुडायर।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन.com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी सुनिता पहरी र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।